السلام عليكم ورحمة الله وبركاته. ريفيجن جنازة كم مسائل؟ رسول اکرم صلی اللہ علیہ وسلم نے سب سے زیادہ یعنی کس چیز کو غنیمت جاننے کے لیے کہا ہے؟ پہلے جملہ کیا ہے؟ صحت کو بیماری سے پہلے اور زندگی کو موت سے پہلے غنیمت جانو. ٹھیک ہے، یعنی یہ رسول اکرم کی حدیث کے ایکسپلینیشن میں عبداللہ بن عمر نے کہا تھا. تو کیا چیز، یعنی پہلے ہم کس چیز سے فائدہ اٹھا سکتے ہیں اگر ہم صحت یاب ہو تو کیا کر سکتے ہیں؟ آپ لوگ جلدی جلدی جوابات دیتے جائیے.
زیادہ سے زیادہ دین کے کام کرنا چاہیے اور اپنا وقت دین کے لیے صرف کرنا چاہیے.
جی، یعنی آپ صحت اور عافیت کے ساتھ رہے تو آپ زیادہ ایکٹیو رہ سکتے ہیں اور زیادہ نیک کام کر سکتے ہیں. بیماری آ گئی تو کیا ہوتا ہے پھر، بیماری میں کر سکیں گے وہ کام؟
نہیں.
جی ٹھیک ہے. دو کون سی ایسی نعمتیں جن میں اکثر لوگ خسارے میں رہتے ہیں؟ صحت اور فراغت. آپ لوگوں کے پاس کتاب نہیں ہے؟ کتاب ہونا چاہیے تھا آپ لوگوں کے پاس، کیونکہ میں سوالات پوچھوں تو آپ اپنے سامنے سے کتاب میں سے دیکھ کر جوابات دے سکیں. پھر اچھا، تو پھر جواب دیتے جائیے. ٹھیک ہے ٹھیک ہے. بیماری اور بیمار پرسی کے مسائل دیکھیے. مریض کی عیادت نہ کرنے کی وجہ سے قیامت کے دن کیا کیا جائے گا؟
قیامت کے دن سوال کیا جائے گا.
جی قیامت کے دن سوال کیا جائے گا. اس سے ہمیں کیا پتہ چلتا ہے، یعنی عیادت کی کیا چیز پتہ چلتی ہے ہمیں؟ تاکید اور اہمیت پتہ چلتی ہے کہ اگر کوئی مسلمان بھائی بیمار ہو، ایون غیر مسلم بھی بیمار ہو، تو اس کی عیادت کرنا چاہیے. اگر کوئی آدمی بیمار کی بیمار پرسی میں مدد کرتا ہے یا عیادت کرتا ہے تو سمجھو اس نے، یعنی اللہ تعالیٰ کیا فرماتا ہے حدیث قدسی میں کہ میں نے تجھ سے پانی مانگا تھا لیکن تجھے مجھے پانی نہ دیا. تو بندہ کہے گا اللہ تعالیٰ تجھے پانی کی کیا ضرورت، تو اللہ تعالیٰ فرمائے گا فلاں بندے کے پاس جاتا تو مجھے اس کے پاس پاتا. ٹھیک ہے، تو اس سے کیا پتہ چلتا ہے کہ بیمار کرسی کی کتنی فضیلت ہے. پھر عیادت کا کیا ثواب ہے؟
عیادت کا یہ ثواب ہے کہ جب مسلمان اپنے بھائی کی عیادت کے لیے آتا ہے تو اس کے پہنچنے تک مسلسل جنت کے راستے پر چلتا رہتا ہے. جی یہاں تک کہ اگر صبح کا وقت ہو تو 70,000 فرشتے شام تک اس کے لیے دعائیں کرتے ہیں، اور اگر شام کا وقت ہو تو صبح تک 70,000 فرشتے دعا کرتے ہیں.
ویری گڈ.
اور رحمت اسے ناپ لیتی ہے جب تک وہ گھر واپس نہ آئے.
جی جزاک اللہ خیر، بالکل صحیح ہے. تو یعنی اتنا زیادہ اجر و ثواب ہے. ٹھیک ہے. اچھا، کیا غیر مسلم کی عیادت کی جا سکتی ہے، جائز ہے؟ جی جائز ہے. رسول اکرم خود ایک غیر مسلم کی عیادت کے لیے گئے تھے. ٹھیک ہے
ٹھیک. خود لڑکے کی عیادت کے لیے گئے تھے.
جی 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 ہاں جی، وہ غیر مسلم تھا وہ.
ٹھیک ہے
اچھا اچھا. بیمار پرسی کے لیے جائیں گے تو آپ کیا اس کے آداب ہوں گے عیادت کے لیے جائیں گے تو؟ آداب کیا ہوں گے اس کے؟ وہاں جا کر
تسلی اور حوصلہ دلانے کی باتیں کرنی چاہیے.
جی ویری گڈ. تسلی اور حوصلہ دلانے کی بات کی جائے گی اور دعا پڑھ جی.
اس کی تسلی اور اس کی ہمت بڑھائیں گے اور اس کے لیے
دعا کریں گے. جی جی
بس اللہ کو ناشکری نہیں کریں گے.
ٹھیک ہے، جو مریض ہے وہ ناشکری نہیں کرے گا. ہاں لیکن جو جائیں گے تو وہ لوگ اس کے لیے دعا کریں گے اور اس کو تسلی اور دلاسا دیں گے، ہمت بندھائیں گے. اور جو خود مریض ہو تو اس نے شکایت کرنا چاہیے یا پھر ناشکری کے الفاظ منہ سے نکالنا چاہیے؟
نہیں
نکالنا چاہیے. ٹھیک ہے.
اور کم وقت بھی رہنا چاہیے عیادت میں، اس کے لیے زیادہ وقت نہیں رہنا چاہیے مریض.
بالکل بالکل صحیح بات ہے. اور اس کی کچھ ہیلپ بھی کروا دینا، نہ صرف بیٹھے بیٹھے باتیں ہی نہ کرتے رہیں، کچھ ہیلپ بھی کر دیں. جی
صحیح. اور مریض کو بھی بولنا چاہیے کہ وہ ہمارے لیے دعا کرے.
صحیح بات ہے.
ٹھیک ہے. وہ اللہ کے بہت قریب ہوتا ہے اس وقت.
بالکل صحیح ہے. فرشتے اس کی دعا پر آمین کہتے ہیں. بالکل صحیح ہے. اچھا، بیماری کو برا بھلا کہا جا سکتا ہے؟
نعمت.
جی بیماریاں کیا ہوتی ہیں؟ گناہوں کا
گناہوں
کفارہ ہوتی ہے.
آگ کرنے والی اور درجات
बुलंद करने का बायस बनती है,
जी
मुसलमान के गुनाहों को पाक करने का, दर्जात बुलंद करने का बायस बनती है बीमारी।
जी बिल्कुल सही है, सही है। अच्छा, अगर भी जो मुसलमान को कांटा भी चुभता है तो क्या होता है, उस तकलीफ पर अल्लाह ताला उसे अजर अता फरमाते हैं। ठीक है, बीमारी के दौरान बीमार की दुआ कबूल होती है?
जी
कबूल होती है। ठीक है, अच्छा अगर बीमारी हो तो इलाज करवाना जायज़ है या इलाज ना कराना ज़्यादा अच्छी बात है? जी सही है। वो कौन सी बीमारी जिसका कोई इलाज नहीं है, आपने फरमा आप सिलसिले में फरमाया? बुढ़ापा। जी ठीक ठीक है, सही, वेरी गुड, सही। अच्छा, क्या हराम चीज़ों से बीमारी को अच्छा किया जा सकता है?
नहीं किया जा सकता, नहीं भाजी को किया जा सकता है, जरूरत है अगर जान बचाने के लिए तो जायज है, मजबूरी की हालत में, हाँ मजबूरी की हालत में जायज है
जी, वो तो भूख मिटाने के लिए जायज है, लेकिन इलाज के लिए फिर ये नहीं जायज है, मतलब हराम चीजें आप इस्तेमाल नहीं करते। जैसे शराब के लिए कहा गया था कि शराब तो खुद एक मर्ज है, वो क्या किसी को शिफा देंगे नहीं, दवा उससे कैसे हो सकती है। अच्छा, बुखार का इलाज रसूल अकरम ने किससे करने का हुक्म दिया था, यानी किस ताकीद की थी?
ठंडे पानी से करने।
ठीक है, और दिल के मरीज के लिए क्या आपने तजवीज किया था?
हरीरा तजवीज फरमाया था।
जी ठीक है, जी 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 सही है। और जो गले की या हलक की बीमारी है तो उसके लिए कौन सी चीज इस्तेमाल करने के लिए कहा?
शहद।
जी, उध हिंदी भी कहा ना आपने, उध हिंदी। जी, और आधे सर का इलाज, आधे सर का नहीं, उध हिंदी आपने कहा, उध हिंदी एक जड़ी बूटी होती है जिससे फिर उसका पाउडर भी बनता है, तो वो इस्तेमाल करने के लिए कहा आपने हलक की बीमारी के लिए या पसली के दर्द के लिए। ठीक है, और आधे सर का इलाज आपने क्या फरमाया? पछने लगवाना। जी, और अरकुनिसा का इलाज आपने क्या फरमाया?
जंगली बकरी के शरीर यानी
जी पीछे का हिस्सा। जी जी बिल्कुल सही। ठीक है, अच्छा दिल के लिए आपने कौन सी खजूर तजवीज की?
अजवा खजूर।
जी, जैसे और किसका इलाज है, और किसका इलाज है अजवा खजूर में?
जहर और जादू का भी इलाज है इसमें बाजी।
जी,
जादू का।
जी बिल्कुल, और कलौंजी में भी क्या है?
बहुत सारी बीमारियों का इलाज है
सिवाय जी मौत के। ठीक है, ठीक है, अच्छी बात है। आंखों की शिफा के लिए क्या चीज इस्तेमाल करने के लिए कहा? सुरखुरमा। जी, बीनाई तेज करने के लिए, और शिफा के लिए खुम्बी जो मशरूम होती है। ठीक है, ठीक है, फिर जमजम के पानी में भी शिफा है, शहद में शिफा है, और सना की जो पत्ती होती है उसमें भी शिफा है। अच्छा, इलाज के लिए क्या आप ऐसे मुशरिकाना वो कर सकते हैं, जैसे छड़ा छल्ला है या कड़ा है लटका सकते हैं कुछ धागा वगैरह? और जादू के जरिए? जी, जादू के जरिए इलाज करवा सकते हैं? जी बिल्कुल, या जिसमें कोई शिर्क या कलिमात हो वो भी दम जायज नहीं होगा, है ना? अच्छा, मसनून अल्फाज से दम किया जा सकता है? जी किया जा सकता है। तो बीमार आदमी पर दायां हाथ फेरकर अल्लाह ताला से ये दुआ मांगनी चाहिए जो हमने दुआ पढ़ी थी, अज़हबिल बासा रब्बिन नासी वशफी अंत शाफी ला शिफा इल्ला शिफाउका शिफा अन ला युगादिरु सक़मा। ठीक है, और भी बहुत सारी दुआएं हमको रसूल अकरम की मिलती हैं, कहीं दर्द हो तो उसके लिए भी दुआ हमको मिलती है, तो वही कलिमात पढ़ने मसनून है, लेकिन इलाज कराना जायज़ है, लेकिन बस इलाज में कोई शिरकिया चीज़ें ना हों और तो हम परस्ती वाली बातें ना हों। ठीक है, क्या अगर बीमार हो तो, कोई बहुत सख्त बीमार हो तो आप जान का सदका जान बोलकर बकरा ज़ुबह कर सकते हैं?
नहीं कर सकते।
जी बिल्कुल, क्योंकि क्या जान बच सकती है बकरा देने से?
नहीं।
जी बिल्कुल सही, अब मौत और मैयत के मसाइल देखिए, मौत के ताल्लुक से एक मोमिन का क्या तर्ज अमल होना चाहिए? क्या उसका एटीट्यूड है। जी ठीक है, मुलाकात की ख्वाहिश रखे और उसकी तैयारी करना चाहिए। जी जी बिल्कुल सही है। और आरजू करना भी जायज़ नहीं है जी, क्योंकि कुछ लोग जिंदगी के झमेलों से परेशान होकर मौत मांगते हैं ना, तो ये गलत है असल में। ठीक है, अगर इवन बहुत तकलीफ हो तो भी जो उसका तरीका बताया गया है, तो वो क्या तरीका है, कितनी अच्छी दुआ है ना, कि जब तक मुझे जिंदा रहे, जब तक जिंदा रहने में मेरे लिए भलाई है, और मुझे उस वक्त वफात दे जब वफात में मेरे लिए भलाई हो, ये दुआ है उसके लिए। ठीक है, अच्छा शहादत की आरजू कर सकते हैं।
कर सकते हैं
जी, ठीक है। और मौत के वक्त तकलीफ होती है तो इसका ये मतलब है कि वो बंदा नाफरमान था।
नहीं नहीं
नहीं जी, क्योंकि सबसे ज्यादा तकलीफ रसूल अकरम को थी मौत के वक्त, है ना।
सुभान अल्लाह।
जी रसूल अकरम ने क्या फरमाया कि लज्जतों को मिटाने वाली चीज मौत को याद किया करो, क्यों, क्या वजह है इसकी? जी आखिरत की याद होगी उसको, जी अपनी आखिरत की तैयारी करेगा। अच्छा, अगर कोई शख्स बहुत बीमार है तो उस बीमार के पास जो करीब लोग बैठे हुए उनकी क्या जिम्मेदारी बनती है?
कलमा पढ़ना चाहिए।
जी जी, और अल्लाह ताला से अच्छी बात की उम्मीद रखने के लिए मरीज को तलकीन करना चाहिए कि अल्लाह ताला से अच्छी उम्मीद रखे वो। ठीक है जी, तो कलमे की तलकीन की जाए और अच्छी बात की जाए। ठीक है, तो जो करीब बैठे लोग हैं उनकी ये जिम्मेदारी होती है। अच्छा, कौन सी चीज़ें फितने कब्र से निजात का जरिया बनती हैं?
जुम्मा, जुम्मे की रात या जुम्मे के दिन की
जी मौत था, लेकिन लेकिन क्या एक ऐसा शख्स, जी जी लेकिन एक ऐसा शख्स जी वो तो है ही, छींटों से बचना। ठीक है,
पेशाब की छींटों से बचना, पेशाब की छींटों से बचना।
सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अज़ाब क़ब्र है तो ज्यादातर पेशाब की वजह से हो।
जी अच्छा, अगर कोई शख्स बहुत ही गुनाहगार हो, खुल्लम खुल्ला अल्लाह की नाफरमानी करता हो, और अगर उसका जुमा के दिन इंतकाल हो तो वो भी बच जाएगा?
वो अल्लाह के ही
जी, तो यानी जो जी अजाबे कब्र से बचने के लिए सुन्नत के फॉलोवर्स होना और शिर्क से पाक रहना ज़रूरी है। ठीक है ठीक है, अगर अचानक मौत आती है तो मोमिन के लिए क्या है वो? अचानक मौत आती तो मोमिन के लिए क्या है? रहमत, रहमत जी। और ख़ुदकुशी करना इस्लाम में जायज़ है? खुदकुशी करना जायज है इस्लाम में? नहीं, बिल्कुल जायज नहीं
है
जी। खुदकुशी करने वाला जहन्नम में रहेगा, जायज नहीं है जी। जी
जहन्नम में जाएगा
जी। अच्छा, इंसान को अपने माल के कितने हिस्से की वसीयत करने की इजाजत है? वन थर्ड की। अच्छा, जो जो माल की वो वसीयत करेगा, क्या उसको अपने वारिसों के लिए वसीयत कर सकता है?
नहीं
कर सकता।
ठीक है, ऑलरेडी है कुरान में, खुद ऑलरेडी है।
जी 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 जी। अच्छा, जब इंसान का इंतकाल हो जाता है तो उसके बाद उसका जो तरका है किस तरतीब से तकसीम होगा?
बाजी सबसे पहले तो उसके जो उसका खर्च है वो अदा किया जाएगा,
पहले कफन दफन,
और उसके मेहर है तो पहले बीवी का मेहर भी दे दिया जाएगा अगर उसे नहीं दिया तो। उसके बाद उसके उसके कफन दफन का भी इंतजाम उसी पैसों में से किया जाएगा। उसके बाद अगर कुछ कर्ज है उसके ऊपर तो वो कर्ज वो पूरा अदा किया जाएगा। और अगर मरने वाले ने अगर कुछ किसी रिश्तेदार को कहा, जैसे उसके उसके ऊपर हज फर्ज था, उसने नहीं किया था, तो उसका उसका हज भी वो अगर उसने कहकर गया है
नहीं, आप तो नहीं, नहीं, अभी अभी आप बहुत सारी चीजें कर दे, एक मिनट बहुत सारी चीज़ें आपने कह दी। आप चार चीज़ें याद रखें, सबसे पहले जो है कफन दफन का इंतज़ाम उसमें होगा, फिर दूसरा कर्ज़, तीसरा वसीयत, और फिर चौथा विरासत तकसीम होगी। ठीक है, वो सब बात की बातें हैं, पहले ये चार चीज़ें याद रखें। मरने वाले के माल से उसके कफन दफन का इंतज़ाम पहले नंबर पर, दूसरे नंबर पर कर्ज़, तीसरे नंबर पर वसीयत और चौथे नंबर पर विरासत तरका तकसीमों का, ये चार चीजें याद रखें। ठीक है। अच्छा, जब किसी के का इंतकाल हो तो वहाँ जो बैठने वाले थे तो उनकी सब जिम्मेदारी क्या बनती है, क्या अगर किसी का इंतकाल हो गया तो क्या करेंगे सबसे पहले वो मैयत के साथ?
आंखें बंद कर देनी चाहिए।
जी, पैरों को करीब कर देंगे, आंखें बंद कर देंगे, चादर से ढाँप देंगे, अगर लिबास पहनो तो लिबास को निकाल कर रख देंगे क्योंकि बाद में जिससे मकड़ जाता है। ठीक है। अच्छा
बाजी, लेकिन मरने वाले का लिबास तो नहीं, गुसल के वक्त ही उतारा जाता
है? जी, अगर गुसल के वक्त उतारते तो ठीक है, लेकिन फिर वो कैंची से काटना पड़ता है ना, अक्सर लोगों को देखा होगा आपने कैंची से काटते हैं, होता ही नहीं होता है, तो कैंची से काटने में तकलीफ हो सकती है ना, तो इसलिए बेहतर है कि जिस वक्त जिस्म नरम रहे तो उसी वक्त निकाल दें, और चाहे तो गुसल के वक्त भी निकाल सकते हैं अगर आसानी हो तो। ठीक है। अच्छा, मैयत के जो अगर किसी पर कर्ज था तो सबसे पहले क्या करना चाहिए? उसका कर्ज उतार देना चाहिए, किसी ने भी जिम्मेदारी ले लेना चाहिए। अगर मैयत के पास पैसा नहीं है तो आसपास के लोगों ने जिम्मेदारी ले लेना चाहिए कि वो कर्ज अदा कर देंगे उसका। ठीक है। अच्छा, मैयत की खबर भिजवा सकते हैं आप? जी, लेकिन लेकिन क्या मस्जिदों में ऐलान कर सकते हैं?
नहीं
कर सकते। जी नहीं, जी बिल्कुल। अच्छा, मरने वाले के बाद उसकी मरने के बाद उसकी खूबियों का जिक्र करना चाहिए कि खामियों का जिक्र करना चाहिए सबके सामने? अच्छा देखिए, जी मैं आप लोगों को हदीस सही हदीस सुनी कि आयशा रज़ी अल्लाह अन्हा फरमाती है कि रसूल अकरम के सामने किसी मरने वाले के जिक्र बुराई के साथ किया गया तो आपने फरमाया अपने फौज शुदगान का जिक्र भलाई के सिवा ना करो। अब देखिए, रसूल अकरम का है और आपने फरमाया कि मुर्दों को बुरा ना कहो, जो कुछ उन्होंने आगे भेजा है वो उसका बदला पा चुके। अब आप देख रहे होंगे कि अभी आजकल कुछ सेशन चल रहा है यहाँ पर, मतलब मैं किसी का नाम नहीं लेना चाहती, लेकिन कोई भी एक्सपायर चल रहा है, अगर उनकी जगह कोई और भी होता तो जिनकी बुराई करने के लिए लोगों ने पूरा सेशन रखा है, एक शायद किसने रखा है वो देवबंद वालों ने, तो ये मरने वालों की बुराइयाँ करने की ऐसी इजाज़त है उलमा को? बिल्कुल नहीं। जी अच्छा, अब घर में मौत हो गई हो तो क्या रोना चीखना चिल्लाना या बैन करना या शिकायतें करना जायज़ है? जिसने ये बातें की तो वो उसके उसको रसूल अकरम ने क्या फरमाया कि वो हम ही में से नहीं, यानी मुसलमान ही नहीं है वो, फिर समझे, है ना?
जी।
अगर मरने वाले ने अपने घर वालों की तरबियत की थी तो और उसके बावजूद वो लोग रो रहे चिल्ला रहे हैं तो फिर मरने वाले को कोई अजाब नहीं होगा, लेकिन अगर मरने वाले ने उनकी तरबियत नहीं की थी और बच्चे रो रहे चिल्ला रहे घर वाले तो फिर क्या होगा? हो सकता है उसको अजाब। जी। अच्छा, मौत पर सब्र करने का बदला क्या है?
जन्नत।
बिल्कुल। और सब्र कौन सा सब्र सबसे अच्छा है जो सदमे के सदमे के फौरन बात किया जाए? जी, गिला शिकवा किए बगैर फौरन ही सब्र करना। जी हाँ जी। अच्छा, मैयत पर खामोशी से आंसू बहाए जा सकते हैं? जी। अच्छा, अगर अल्लाह ताला किसी का बच्चा ले लेता है और उस पर सब्र करता है तो अल्लाह ताला उसके लिए क्या, अल्लाह ताला ने उसके लिए नाम रखा है?
जन्नत में वो करेगा उसको ले जाने का।
उसके लिए अल्लाह ताला फरमाते हैं कि मेरे बंदे के लिए जन्नत में घर बना दो, उसका नाम बैतुल हम्द रखो। ठीक है,
बैतुल हम्द।
जी अच्छा, ईमान वाले के, ईमान वाले नाबालिग बच्चे फौत होने के बाद कहाँ जाते हैं? जन्नत में जाते हैं। जी अच्छा, मौत के बाद शौहर बीवी का ताल्लुक कायम रहता है? जी बिल्कुल रहता है। जी बिल्कुल। ठीक है, अब ताज़ियत के मसाइल की तरफ आइए, यानी जो मैयत किसी के घर इंतकाल हो गया हो तो वहाँ जाने का क्या तरीका हो, यानी आप उसके दिलासा देने के लिए जा रहे हैं तो किन अल्फाज से वहाँ पर आपने मैयत के लिए दुआ करनी चाहिए या फिर किन अल्फाज से आपने दिलासा देना चाहिए?
वो
मैयत के पास बैठकर भलाई की बातें करनी चाहिए
जी, और दुआ करनी चाहिए उसके लिए भी, रखने लिए भी,
मैयत के लिए दुआ भी करनी चाहिए,
बिल्कुल,
और अपने लिए भी दुआ करनी चाहिए
जी। और अगर कोई ताजियत के लिए जाता है तो उसको अल्लाह ताला कयामत के दिन क्या पहनाएगा? सब्ज हुल्ला, अच्छा। अगर कोई रिश्तेदार या किसी का इंतकाल हुआ तो 3 दिन तक सोग मनाना जायज है, लेकिन वो सोग कैसा होगा, काले कपड़े पहनकर? जी, सोग का मतलब यह है कि आप खामोशी से आंसू बहा सकते हैं, या अगर आप गमगीन रहना चाहते तो गमगीन, यानी कि खुद से जो गम की कैफियत तारी रहती है, इसका ये मतलब नहीं कि आप खाना ना खाएं या खाना ना बनाएं घर में, ये मतलब नहीं है इसका, ठीक है। और औरत कितने दिन तक के सोग मनाएगी? सोग का मतलब कि नहीं, कुछ जीनत का जी, बीवी के लिए 4 महीने 10 दिन है, ठीक है। जिस घर में वफात हो उनके यहाँ खाना पका कर भिजवाना सुन्नत है जी, लेकिन क्या रसूल अकरम ने यह फरमाया कि बगैर गोश्त के खिचड़ी भेजो? बिल्कुल, बिरयानी भेज सकते हैं
आप, खिचड़ी चटनी अचार कुछ भी, कुछ भी।
अच्छा, अब नहीं करते हैं, माशाल्लाह मॉडर्न हो गए हम लोग।
खाना भेजाया जाता है,
अच्छा, अच्छा अच्छा, अब चेंज हो गया, मतलब इंडिया की हालत भी अल्हम्दुलिल्लाह अच्छी चीजें भिजवाते हैं, ठीक है। अच्छा, जिस घर में मैयत हुई है तो क्या उसमें चूल्हा जलाना गुनाह है? बिल्कुल, खाना बना सकते हैं, चूल्हा जला सकते हैं, नाश्ता बना सकते हैं, चाय बना सकते हैं, सब कर सकते हैं जी, जी बिल्कुल। कपड़े फाड़ना, बैन करना, या फिर जो औरतें अगर ऐसा करती है तो कयामत के दिन उनको क्या सजा दी जाएगी? गंधक का पैजामा और खुजली का कुर्ता पहनाया जाएगा। जो औरतें बैन करती हैं, रोती हैं, चीखती चिल्लाती हैं, तो उनको कयामत के दिन खड़ा करके गंधक का पैजामा और खुजली का कुर्ता पहनाया जाएगा। अल्लाह ताला रहम करे और महफूज रखे, ठीक है। क्या अहले मैयत को, इन्हें घर वालों को जिसके यहाँ मैयत हुई है, छोटे बड़े खाने का एहतमाम करना चाहिए? जी, सहाबा क्या समझते थे इसको, कि वो लोग मैयत के घर खाना खाने या बनाने को क्या समझते थे, वो किस में शुमार करते थे?
नौहा
में शुमार करते थे जी, बिल्कुल,
नौहा में शुमार किया
जी। अब गुस्ल मैयत के मसाइल, गुसल, जिनके बच्चे रो रहे हैं प्लीज वो अपना माइक ऑफ कर दीजिए प्लीज। अच्छा, मैयत को गुसल देने के ताल्लुक से किन लोगों ने मैयत को गुसल देना चाहिए, अगर हम ख्वातीन मैयत की बात कर रहे हैं, समझे?
करीबी रिश्तेदार
जी, करीबी रिश्तेदारों ने जी, जी
घर के लोग, मतलब
जी घर के लोग जी, हाँ। अच्छा, पानी में बेरी के पत्ते डालना मसनून है?
हाँ,
गुसल कितने, किस तरह दिया जाएगा, ताक में या जुफ्त में? ताक आदाद में, ठीक है। जो आखिरी पानी होगा गुसल देने का, उसमें क्या डालेंगे? काफूर डालेंगे जी। खातून मैयत हो तो उसकी चोटियां बनाकर आगे डालेंगे कि पीछे रखेंगे? पीछे डालेंगे जी, ठीक है, सही जी। अगर मैयत को जो गुसल दे रहा है उसने मैयत में कोई नापसंदीदा चीज देखी तो उसको क्या करना पड़ेगा? खामोशी जी। अगर वो पर्दा पोशी करेगा तो हाँ,
अल्लाह ताला उसके गुनाह माफ फरमाएगा
जी, सुंदस का लिबास पहनाएगा उसको, अगर कफन पहनाया और गुनाहों की पर्दा पोशी की तो अल्लाह ताला भी उसके गुनाहों की पर्दा पोशी फरमाएगा जी। अच्छा, मैयत को गुसल देने के बाद जिसने गुसल दिया था तो वो गुसल करना उसका मुस्तहब होगा या फर्ज है? मुस्तहब, ठीक। अच्छा, शहीद के लिए गुसल है कि नहीं है?
नहीं,
ठीक है। अच्छा, शोहर बीवी को या बीवी शोहर को गुसल दे सकते हैं? जी बिल्कुल दे सकते हैं। मैयत को जब गुसल दिया जाएगा तो पर्दे का एहतमाम किया जाएगा कि कैसे भी खुला दे सकते हैं?
नहीं,
जी। अच्छा, कफन, क्या कफन को जमजम में भिगोना सुन्नत से साबित है?
नहीं,
کیا زمزم میں بھگوے کفن سے گناہ معاف ہو سکتے ہیں؟ ٹھیک ہے. اچھا اگر ان میرڈ کوئی ہے تو لڑکی اس کو ریڈ کلر کا کفن دیں گے؟
حج کو جاتے لوگ تو اپنے ساتھ کفن لے کر آتے.
وہ اس لیے کفن لاتے ہیں نہیں تو وہ تو غلط ہے وہ تو ٹھیک ہے. لیکن اگر کفن آپ اس لیے ساتھ رکھ رہے کہ راستے میں کہیں موت ہو جائے گی تو پھر اس لیے کفن رکھ رہے تو پھر کوئی بات نہیں ہے. لیکن زمزم میں بھی گنا غلط ہے. جی جی زمزم میں بھگونا ہی نہیں چاہیے بالکل, وہ تو بالکل غلط بات ہو جائے گی. ٹھیک ہے. اچھا عورت کے کفن میں کتنے کپڑے ہونے چاہیے؟ پانچ ہونے چاہیے. پانچ پانچ کپڑے ہیں یاد رکھیے. ٹھیک ہے. عورت کے
تین کپڑے,
عورت کے کفن میں پانچ کپڑے ہیں اور مرد کے کفن میں تین کپڑے ہیں یاد رکھیں. سفید کپڑا استعمال کرنا افضل ہے لیکن کوئی لائٹ کلر کا اگر آ جائے, جیسے کوئی وقت پر کوئی سفید کپڑا نہ ملے تو کوئی دوسرا کلر بھی دے سکتے ہیں لیکن لائٹ کلر ہو. اور عورت کے کفن میں پانچ کپڑے ہیں اور بغیر سلے ہوئے ہونے چاہیے. یہ شہید کے لیے نہ کفن ہے نہ غسل ہے, اس کو انہیں کپڑوں میں دفن کیا جائے گا. جی اچھا اگر محرم یعنی احرام پہنا ہوا شخص جو حج کر رہا تھا یا عمرہ کر رہا تھا تو اس کا انتقال ہو جائے تو اس کو کس میں کفن دیا جائے گا؟ اسی
انہیں
چادروں میں. جی جی اسی
چادر کی چادر میں اس کو کفن دیا.
جی اچھا یہ عقیدہ رکھ سکتے ہیں ہم کہ کسی نبی ولی یا بزرگ کے لباس کا کفن پہنیں گے تو گناہ سے بچ جائیں گے یا پھر سوری عذاب سے بچ جائیں گے؟ جی ٹھیک ہے. اور کفن بنانے یا قبر کھودنے یا غسل دینے کی جو اجرت اگر دینا پڑے تو کہاں سے دیں گے؟ پہلے میت کے مال سے ہی دیں گے. جی جنازے کے مسائل, جنازہ اگر آپ کے رشتہ دار بہت سارے سارے بچے الگ الگ ڈفرینٹ کنٹریز میں ہو تو کیا ان کے لیے آپ دو تین دن تک یہ روک سکتے ہیں میت کو؟ جی کیا سب کا آنا ضرور, کیا سب کا آنا بچوں کا آنا, ایک منٹ ایک منٹ ایک منٹ,
اپنے پیسوں سے مرنے والے کے پیسوں سے ہوگا. اگر عورت ہو تو شوہر کے پیسے لیں.
اگر آپ دیکھیں کہ اگر مرنے والا وصیت بھی کر جائے تو آپ اس کی میت کو روک نہیں سکتے. ٹھیک ہے. بہت زیادہ ایک ساتھ آپ لوگوں کی آوازیں آ رہی ہیں, تھوڑے سے تکلیف ہو رہی ہے مجھے. اگر مرنے والے نے ایون وصیت کی تھی کہ اس کے جنازے کو روکنا یا دوسری جگہ لے جانا تو اس کی وصیت مانی نہیں جائے گی, بلکہ اللہ کے رسول نے کہا کہ جنازہ لے جانے میں جلدی کرنی چاہیے, حدیث ہے یہ اور رسول اکرم کا حکم ہے. تو لہٰذا ہر ایک کے لیے جنازے کو رکھا نہیں جا سکتا اور دیدار کرنا کوئی ثواب کا کام نہیں ہے. اگر بچے دیدار نہیں کریں گے تو ایسا نہیں کہ وہ کوئی بد نصیب ہوں گے, یا آپ ایسا نہیں کہہ سکتے کہ ہائے بیچارے کو آخری دیدار بھی نصیب نہیں ہوا. تو کوئی بات نہیں, آخری دیدار نصیب نہیں ہے تو اس کو کوئی گناہ نہیں ہوگا. ٹھیک ہے. تو لہٰذا یہ سوچ کر نہ اپنے آپ کو گناہ گار کریں نہ دوسروں کو گناہ گار کریں. پھر جنازے میں جانا مسلمان کا مسلمان کے اوپر حق ہے, جو ہم نے پڑھے تھے پانچ مسلمان کے حقوق ایک دوسرے پر. پھر عورتوں کا جنازے کے ساتھ نہ جانا افضل ہے. بیوی کا آپ نے جو پوچھا تھا بیوی کے بارے میں کہ اس کے کفن دفن کا انتظام اگر اس کا اپنا خود کا پیسہ ہو تو اس میں سے دیا جائے ورنہ شوہر کے پیسوں سے دیا جائے گا. ٹھیک ہے. جنازے کے ساتھ کوئی ایسے شریعت کے خلاف کام کرنا ناجائز ہے. خوشبو یا آگ وغیرہ لے جانا منع ہے جنازے کے ساتھ. اور کچھ لوگ کلمہ طیبہ کا زور زور سے ورد کرتے ہوئے یعنی پڑھتے ہوئے جاتے ہیں, یہ بھی غلط ہے. ٹھیک ہے. جنازے کے آگے پیچھے یا دائیں بائیں چلنا جائز ہے, البتہ پیچھے چلنا افضل ہے. سواری پر بھی جایا جا سکتا ہے جنازے کے ساتھ. اور جب تک جنازہ زمین پر نہ رکھا جائے اس وقت تک بیٹھنا منع ہے. اور جنازہ اٹھانے کے بعد وضو کرنا مستحب ہے, اگر کوئی جنازہ اٹھا کر لے کر کہتا ہے تو وہ وضو کر لے تو افضل ہے, ادروائز نہیں کرے تو کوئی گناہ نہیں ہے. نماز جنازہ پڑھنے کی فضیلت, نماز جنازہ کوئی پڑھتا ہے اگر تو اس کو کتنے قیرات ثواب ملتا ہے؟ دو قیرات. لکھ کر جواب دینے کی کوشش کریے آپ پلیز. اور دو کیرات کتنے برابر ہیں؟ دو پہاڑوں کے برابر ہیں. اچھا نماز جنازہ میں کتنی تکبیریں ہیں؟ جی ویری گڈ, دو پہاڑ کے برابر ہے. احد پہاڑ کے برابر, رسول اکرم نے کہا تھا دو پہاڑ کے برابر. نماز جنازہ میں چار تکبیریں ہیں. کیا نماز جنازہ میں رکوع ہے یا سجدہ ہے؟ نہیں ہے. نماز جنازہ میں نہ رکوع ہے نہ سجدہ ہے. اچھا غائبانہ نماز جنازہ پڑھی جا سکتی ہے؟ جی ہاں پڑھی جا سکتی ہے. کس کی نماز جنازہ رسول اکرم نے غائبانہ پڑھی تھی؟ حبش کے بادشاہ نجاشی کی. ویری گڈ, ماشاء اللہ نجاشی کی. اچھا پہلی تکبیر کے بعد سورہ فاتحہ پڑھنی مستون ہے, دوسری تکبیر کے بعد درود شریف, اور تیسری تکبیر کے بعد دعا, اور چوتھی تکبیر کے بعد سلام پھیرنا واجب ہے. ٹھیک ہے, پھر نماز جنازہ میں آہستہ سے بھی آپ قرات کر سکتے ہیں, بلند آواز سے بھی قرات کر سکتے ہیں, دونوں درست ہے. اور بعض اوقات سورہ فاتحہ کے ساتھ کوئی دوسری سورت بھی آپ ملا سکتے ہیں, کوئی حرج نہیں ہے. اور دعاؤں میں سے جو دو تین دعائیں ہیں کوئی بھی دعا پڑھ سکتے ہیں. بچے کی نماز جنازہ کی دعا الگ ہے کیونکہ اس کا کوئی گناہ نہیں ہو سکتا, لہٰذا اس کو والدین کے لیے پیشوا اور بنانے کا دعا ہے کہ اللہ تعالیٰ اس بچے کو ہمارے لیے پیش رو اور پیشوا اور باعث اجر بنا. اچھا امام کہاں کھڑا ہوگا اگر مرد میت سامنے رکھی ہو تو؟ سر کے سامنے. اور اگر عورت کی میت رکھی ہو تو کہاں کھڑا ہوگا امام؟ وسط میں, بیچ میں کھڑا ہوگا. اچھا نماز جنازے کی تمام تکبیروں میں ہاتھ اٹھائے جائیں گے؟ جی ہاں ہاتھ اٹھائے جائیں گے. اور پھر اس کے بعد ہاتھ سینے پر باندھنے مسنون ہے. پھر نماز جنازہ میں صرف ایک سلام کہہ کر بھی نماز ختم کی جا سکتی ہے, اور دونوں طرف بھی. اچھا صفوں کی کوئی تعداد متعین کی گئی ہے کہ اتنے ہی صفے ہونی چاہیے نماز جنازہ میں؟ نہیں, ایسا سنت سے ثابت نہیں ہے, جتنے لوگ ہوں گے اتنی صفے بنانی چاہیے. ہاں لیکن حدیث سے کیا ثابت ہے کہ جس نیک اور متقی شخص کی نماز جنازہ میں 40 نیک آدمی شرکت کرے تو اللہ تعالیٰ اس کی مغفرت فرما دیتے ہیں. مسجد میں نماز جنازہ پڑھی جا سکتی ہے؟ جی ہاں پڑھی جا سکتی ہے. عورت ادا کر سکتی ہے مسجد میں نماز جنازہ؟ جی ہاں ادا کر سکتی ہے. قبرستان میں باقاعدہ نماز جنازہ پڑھنا منع ہے, لیکن قبرستان کے ساتھ مسجد بنا رکھی ہو تو اس میں نماز جنازہ پڑھ سکتے ہیں. قبرستان سے تھوڑا ہٹ کر تنہا قبر پر نماز جنازہ پڑھنا جائز ہے, جیسے رسول اکرم سے ثابت ہے. یعنی آپ نے قبر سے ہٹ کر یا قبرستان سے ہٹ کر آپ نے نماز جنازہ پڑھی تھی. ایون میں یہ دفنا بھی دی ہوں, بعد میں کوئی نماز جنازہ پڑھنا چاہتا ہو تو پڑھ سکتے ہیں. ایک سے زیادہ میتیں ہوں تو ایک ہی نماز جنازہ کافی ہوگا. اور شہید کی نماز جنازہ ڈیلے کی جا سکتی ہے, مؤخر کی جا سکتی ہے. کیا خودکشی کرنے والے کی نماز جنازہ رسول اکرم نے پڑھی تھی؟ نہیں پڑھی تھی, کسی اور کو پڑھانے کے لیے کہا تھا کہ تم پڑھا دو, کوئی عام سا شخص پڑھا دے تاکہ ڈسکریج ہو کیا جائے خودکشی کرنے والوں کو. اچھا رسول اکرم کی نماز جنازہ کس نے پڑھائی تھی بتائیے؟ کس نے پڑھائی تھی؟ نہیں, کسی نے بھی نہیں پڑھائی تھی. مجھے لگ رہا تھا کہ آپ لوگ ابو بکر جواب دیں گے. ویری گڈ, کسی نے بھی نہیں پڑھائی تھی نماز جنازہ. پہلے مردوں نے آ کر پڑھی, پھر عورتوں نے آ کر پڑھی, پھر بچوں نے پڑھی بغیر امام کے. اور رسول اکرم کی نماز جنازہ میں کوئی مغفرت کی دعا تھی ہی نہیں, اس میں تو صرف وہ تھی رسول اکرم پر درود بھیجا جا رہا تھا بس. کہ نماز جنازہ کے لیے اذان یا اقامت کہنا سنت سے ثابت ہے؟ جی نہیں. کہ نماز جنازہ پڑھنے کے بعد اجتماعی دعا کرنا سنت سے ثابت ہے؟ جی نہیں, کیونکہ آپ نے نماز میں جو پڑھا دعا ہی تو کی اس کے لیے اصل میں آپ نے. اور بچے کی پیدائش کے بعد نماز جنازہ پڑھی جا سکتی ہے؟ نہیں, اگر بچہ اس کے پورے اعضا بن گئے ہوں بچے کے, اور اکثر 6 مہینے میں 7 مہینے میں بن جاتے ہیں, تو اگر ایسا بچہ پیدا ہو تو اس کی بھی نماز جنازہ پڑھی جا سکتی ہے. تدفین کے مسائل, وہ تو ہم پیچھے پڑھائے ہیں کہ جنازے کے ساتھ جانا اور تدفین تک وہاں رہنا, اس کی فضیلت ہم کو حدیث سے ملتی ہے, دو قیرات کا ثواب ملے گا. اچھا کون سی قبر بنانا افضل ہے؟ لحد, ٹھیک ہے. قبر فراخ یعنی چوڑی اور گہری ہونی چاہیے. ضرورت کے وقت میت زیادہ میتیں بھی ایک قبر میں دفن کی جا سکتی ہیں, اور میت کو پاؤں کی طرف سے اتارنا سنت سے ثابت ہے. قریب ترین جو عزیز ہوں گے رشتہ دار وہی میت کو قبر میں اتاریں گے. شوہر اپنی بیوی کو قبر میں اتار سکتا ہے, اور جب قبر میں اتاریں گے تو بسم اللہ یعنی ملت رسول اللہ کی بجائے سنت رسول اللہ کے الفاظ بھی ثابت ہیں, بسم اللہ وعلی ملت رسول اللہ وعلی سنت رسول اللہ. ٹھیک ہے, قبر پر تین مٹھی مٹی ڈالنا سنت ہے. اور قبر بس اونٹ کے کوہان کی طرح ہونی چاہیے, پکی نہیں ہونی چاہیے اور بہت اونچی نہیں ہونی چاہیے, زمین سے زیادہ اونچی نہیں ہونی چاہیے قبر, اور پکی تو بالکل نہیں بنا سکتے. تو قبر اونچی بنانا, پکی بنانا, قبر پر مزار یا کسی قسم کی تعمیر کرنا منع ہے. ایون قبر پر نام یا تاریخ وفات لکھنا وہ بھی منع ہے. ہاں, اگر علامت کے طور پر آپ ایک پتھر رکھ سکتے ہیں قبر میں. قبر کے اوپر پانی چھڑکنا سنت ہے, یعنی اسی وقت جب کیونکہ قبر کی مٹی بیٹھ جائے. رات کے وقت بھی تدفین کی جا سکتی ہے, یعنی بالکل منع نہیں ہے. اور تدفین کے بعد نماز جنازہ پڑھنی جائز ہے. تین اوقات میں نماز جنازہ پڑھنا یا میت دفن کرنا منع ہے. وہی سورج طلوع ہوتے وقت, سورج غروب ہوتے وقت, یا سورج جب نصف النہار پر ہو زوال کا وقت. تدفین کے دوران کوئی عالم ہو وہاں پر تو وہ کیا کرے گا, لوگوں کو اچھی بات کی نصیحت کرے گا یا آخرت کی فکر ان کے اندر پیدا کرنے کی کوشش کرے گا. تدفین کے بعد میت سے کیا ہوتے ہیں, قبر میں میت سے کیا ہوتا ہے, سب سے پہلے سوال جواب ہوتے ہیں, ہے نا. اچھا, اسی لیے پھر میت کے لیے ہمیں کیا دعا کرنی چاہیے, فوراً دفن کرنے کے بعد اس کی ثابت قدمی کی دعا کرنی چاہیے کہ اللہ تعالیٰ اس کو ثابت قدم رکھے. جی اچھا, عذاب قبر برحق ہے, اس پر ایمان لانا ضروری ہے ہمارے لیے. جی ہاں بالکل ضروری ہے. اور عذاب قبر سے پناہ مانگنے کے لیے رسول اکرم نے ہمیں کیا سکھایا ہے, دعا سکھائی ہے. تو عذاب قبر اگر لوگ سن لیں تو چیخنے لگیں, اور اب کبھی اپنے مردوں کو دفن نہ کریں. اور زیادہ تر عذاب قبر کس وجہ سے ہوتا ہے, پیشاب کے چھینٹوں میں احتیاط نہ کرنے کی وجہ سے. میت کو صبح شام قبر میں اس کا ٹھکانہ دکھایا جاتا ہے, اور مسلمانوں کا قبرستان ہموار کرنا یا منہدم کرنا منع ہے, یا مومن مردے کے اعضاء وغیرہ توڑنا یا کاٹنا منع ہے. اچھا, قبرستان کی زیارت یا قبروں کی زیارت کس نیت سے کرنی چاہیے, یہ بہت امپورٹنٹ سوال ہے, آپ لوگ کو اس کا جواب آنا چاہیے. تو دنیا سے بے رغبتی حاصل کرنے اور آخرت کو یاد کرنے کی نیت سے, یا عبرت حاصل کرنے سے, عبرت حاصل کرنے کے لیے اور آخرت کی یاد کرنے کے لیے نیت سے قبرستان جانا جائز ہے. اور جب زیارت قبور کے لیے آپ جائیں تو وہاں پر اللہ تعالیٰ کو ناراض کرنے والی کوئی بات کریں گے یا کام کریں گے, نہیں کر سکتے. اور جو عورتیں کثرت سے قبرستان جاتی ہیں تو ان پر کیا فرمائی گئی ہے, لعنت کی گئی ہے. تو پہلے جب وہاں جائیں گے تو اہل قبور کو سلام کہیں, اور اس کے بعد دعا کریں, پھر استغفار کریں. لیکن کیا قبرستان جا کر ہی دعا کرنا ثابت ہے, یا آپ اپنے گھر سے بھی مرنے والوں کے لیے دعا کر سکتے ہیں, اپنے گھر سے بھی کر سکتے ہیں, کہیں سے بھی کر سکتے ہیں. اور جب آپ اہل قبور کے لیے دعا کریں گے تو اپنے لیے بھی دعا کی جا سکتی ہے. بہت اچھی دعا ہے جو قبرستان کے لیے دعا ہے. ایون آپ اہل قبور کے لیے دعا کریں گے تو ہاتھ اٹھانے بھی مسنون ہیں. اگر دعا کریں گے تو اللہ تعالیٰ کے کن ناموں کے ساتھ کریں گے, اسماء حسنہ کے ساتھ, اسم اعظم کے ساتھ, اللہ تعالیٰ کی صفات کے ساتھ. اور نیک لوگوں سے بھی دعا کروائی جا سکتی ہے, اور اپنے نیک عمل کو بھی وسیلہ بنایا جا سکتا ہے. لیکن کسی انسان کے نام کا وسیلہ یا واسطہ نہیں بنایا جا سکتا. دعا مانگتے قبلے کی طرف منہ رکھنا یا منہ کرنا سنت سے ثابت ہے, یعنی یہ آداب ہے دعا کے. اچھا, کسی نبی ولی یا بزرگ کی قبر پر دعا کرتے ہوئے ان کا واسطہ دیا جا سکتا ہے, نہیں دیا جا سکتا, یہ شرک ہو جائے گا, یا ان کی قسم بھی نہیں کھائی جا سکتی. یا قبرستان میں کسی مزار پر بیٹھ کر یا قبر پر بیٹھ کر قرآن پڑھا جا سکتا ہے, نہیں, یہ بھی منع ہے. وہاں عبادت کی جا سکتی ہے, نہیں, کیا قبر پر مسجد تعمیر کی جا سکتی ہے؟ نہیں. یا مزار بنایا جا سکتا ہے؟ نہیں. بلکہ ایون جہاں ایسی قبر ہو یا مزار ہو وہاں نماز پڑھنا بھی منع ہے. رسول اکرم نے آخر وقت میں کیا نصیحتیں کی تھیں؟ زیادہ سے زیادہ کہ میری قبر کو میرے ٹھیلے کی جگہ نہ بنا لینا، یہ عید نہ بنا لینا جہاں بار بار لوٹ کر آؤ. کہ مجاور بن کر بیٹھا جا سکتا ہے قبروں پر برکت حاصل کرنے کے لیے؟ نہیں. قبر یا مزار کی طرف رخ کر کے نماز پڑھی جا سکتی ہے؟ بالکل بھی نہیں، شرک ہو جائے گا یہ. کوئی جانور ذبح کیا جا سکتا ہے قبروں پر؟ یہ شیرنی تقسیم کی جا سکتی ہے، دودھ چاول؟ نہیں. یا قبر کی مٹی یا کوئی بزرگ کی قبر کی مٹی کو برکت حاصل کرنے کی نیت سے لایا جا سکتا ہے یا وہاں دھاگا باندھا جا سکتا ہے؟ یہ شرک کی قسم ہو جائے گی، شرک ہوگا کھلم کھلا. کون سی تین مسجدوں کے لیے سفر اختیار کرنے کے لیے کہا رسول اکرم نے؟ مسجد حرام، مسجد اقصی اور مسجد نبوی. بس اس کے علاوہ کہیں اور کے لیے سفر کرنا جائز نہیں ہے. اچھا، اس سال ثواب میں سب سے بیسٹ کام کون سا ہے جو رسول اکرم نے جس کی صحابہ کو تاکید کی تھی جب صحابہ پوچھتے تھے تو؟ اپنے والدین یا کسی بھی مرنے والے کی طرف سے پانی کا انتظام کر دینا، ٹھیک ہے. کون سی تین چیزیں صدقہ جاریہ بن سکتی ہیں انسان کے لیے؟ نیک اولاد کی دعا، صدقہ جاریہ کے کام یعنی جو پیسے اس نے انفاق کیے تھے، اشاعت دین کے کام، مسجد اور مسافر خانے کی تعمیر کا ثواب مرنے کے بعد بھی ملتا رہتا ہے. تو نیک اور صالح اولاد جو اس کے لیے دعائیں خیر کرتی رہے. اچھا، مرنے والے کے لیے سب سے بہترین تحفہ کیا ہے زندہ لوگوں کی طرف سے؟ دعا، استغفار، ٹھیک ہے. یعنی میت کے لیے جو آپ استغفار کرتے ہیں سب سے بہترین تحفہ ہے. تو دعا میت کے لیے نفع بخش ہے، اور سب سے بہترین دعا اس کے لیے استغفار طلب کرنے کی، اللہ تعالیٰ سے اس کے لیے معافی مانگنا. اور نیک اولاد اگر اعمال نیک اعمال کرتی رہے تو خود بخود اس کا ثواب مرنے والے کو پہنچتا ہے. اگر میت کی طرف سے فرضی روزے رکھنے باقی ہوں تو جو وارث ہوں گے وہ روزے رکھیں گے، یا ادروائز وہ فدیہ دیں گے ان روزوں کا. اور کوئی شرعی نظر جائز نظر مانی ہو تو وہ بھی پورا کریں گے جو اس کے وارث ہیں. کوئی قرض تھا تو وہ قرض ادا کریں گے. اور مرنے والے پر اگر حج فرض تھا یا اس نے نظر مانی تھی حج کی تو وہ بھی پورا کریں گے جو اس کے وارث ہوں گے. تو الحمدللہ یہ آپ لوگوں کا ریویژن کمپلیٹ ہو